नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। नेपाललाई दिगो विकासको लक्ष्य भेटाउन वार्षिक 30 खर्ब 23 अर्ब रूपियाँ लगानी आवश्यक रहेको देखिएको छ। यस अनुसार 2024 2030 सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयन गर्न करिब 211 खर्ब 65 अर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले जनाएको छ। आयोगले यस्तो लगानी निजी, सहकारी र घर परिवार स्तरबाट समेत उपलब्ध हुन सक्ने जनाएको छ। आर्थिक संकोचन, लक्ष्य अनुसार राजस्व संकलन हुन नसक्नु, अन्तर्राष्ट्रिय परिस्थिति आदिका कारणले दिगो विकास लक्ष्य प्राप्तिमा चुनौती देखिएको छ। आज हामी राष्ट्रिय योजना आयोगले हिजो सार्वजनिक गरेको दिगो विकास प्रतिवेदन, यसले उठाएका विषय, चुनौती लगायतका सन्दर्भमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रममा।
हस्, धन्यवाद, नमस्कार।
हजुर, अब दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने सन्दर्भमा यहाँहरूले एउटा अध्ययन प्रतिवेदन हिजो सार्वजनिक गर्नुभएको छ र त्यो प्रतिवेदन अर्थमन्त्री समक्ष प्रस्तुत पनि गर्नुभएको छ। अब यसले चाहिँ अलिकति लगानी धेरै आवश्यक रहेको देखाएको छ। अब विभिन्न परिस्थितिका कारण हाम्रो आर्थिक अवस्था त्यति मजबूत नभएको सन्दर्भमा दिगो विकास लक्ष्य कार्यान्वयन कति चुनौती देखिन्छ?
यस्तो छ, यो दुईटा कुरा, हामी चाहिँ यो प्रतिवेदन सार्वजनिकरण गरेको, हामी सबै जनतालाई बुझाएको, तपाईँ हामीलाई चाहिँ बुझाएको, अर्को बजेट सम्बन्धी प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको, त्यसो भएको हुनाले यो फरक कुरा हो। यो हिजो चाहिँ होइन, यो चाहिँ हामी यति लाग्छ खर्च भनेर कुन लागत अनुमान चाहिँ हामी र वित्तीय रणनीतिको बारेमा दिगो विकास लक्ष्यको सन्दर्भमा चाहिँ यो चाहिँ हामी सार्वजनिकीकरण गरेको हो। अनि बजेट सम्बन्धी चाहिँ हामीले छलफल गरेका थियौँ, त्यसले बजेट निर्माणमा सहजीकरण गरोस् भनेर हामीले त्यो छुट्टै प्रतिवेदन बुझाएको।
हजुर, बजेट हजुर, बजेट बजेट सम्बन्धमा हामी एकछिनमा आउँछौँ, अहिले चाहिँ हिजो सार्वजनिक यहाँले सार्वजनिक गर्नुभएको प्रतिवेदनको सन्दर्भमा जाउँ।
हजुर, ठिक हो, त्यहाँ अघि चाहिँ यसरी बुझाउनु भयो भन्दा त्यही बुझायो भन्ने त अर्थ लाग्छ भनेर बुझेको होइन। अब दुईटा कुरा गर्नुपर्छ, एउटा चाहिँ हामीले चाहिँ अहिलेसम्म हेर्दा लगभग 41% चाहिँ हामी लक्ष्य चाहिँ हासिल गरेका छौँ दिगो विकासको लक्ष्यमा। त्यसमा पनि के छन् भन्दा, कतिपयमा चाहिँ त यो एभरेजमा 41% हो, अनि कतिपय अवस्थामा चाहिँ यति थोरै छ कि भन्नु 10-12% त प्रतिशतसम्म एचिभमेन्ट भएको अवस्था छ। यस्तो अवस्थामा चाहिँ हामीले रिसोर्सलाई अलिकता चाहिँ व्यवस्थित गर्न सक्यौँ, रिसोर्स अलिकता मोबिलाइज गर्न सक्यौँ भने यो त्यो चाहिँ जुन उपलब्धि हो त्यो उपलब्धिलाई अलिक चाहिँ बिस्तार होइन, मतलब जुन बिस्तारै गइरहेको छ त्यसलाई अलिक फास्ट ट्र्याकमा लैजान सकिन्छ कि भनेर हामीले यो बारेमा अध्ययन गरेको। यसरी चाहिँ गर्दा तपाईँले ठिक हो, रिसोर्स चाहिँ जहिले पनि समस्या हुन्छ, तर समस्या मात्र होइन, रिसोर्समा को कसले कन्ट्रिब्युसन गरेका छन् त, कसको देन छ भन्ने थाहा पाउने कुरा पनि अर्को कुरा हो। जस्तै नेपाल सरकारले चाहिँ रिसोर्स यति दिइरहेको छ 80%, अथवा चाहिँ प्रदेश सरकारले यति, अथवा होइन स्थानीय सरकारले यति भनेर गर्दाखेरिमा पनि ए सबै प्रदेश होइन सङ्घ प्रदेश र स्थानीय सरकारले चाहिँ आआफ्नो तरबार काम गरेकै रहेछन् नि। जस्तै 70% चाहिँ केन्द्र सरकारले गर्ने रहेछ, 9% चाहिँ प्रदेश सरकारले गर्ने रहेछ, 21% चाहिँ स्थानीय सरकारले गर्ने रहेछ। यो थाहा भएपछि के हुने भयो भन्दा, स्थानीय सरकारले अझै मेहनत गरौँ न, अझै बढाउन सकिन्छ कि हाम्रो कन्ट्रिब्युसन, प्रदेश सरकारले पनि हाम्रो कन्ट्रिब्युसन बढाउन सक्छ कि भन्ने भयो भने त के हो भन्दा, रिसोर्सलाई अझै चाहिँ ठिक थप व्यवस्थित रूपले, रिसोर्स चाहिँ एडिसनल आउने होइन कि, त्यसलाई थप प्रगति थप थप व्यवस्थित गरेर एकदम प्रायोरिटाइजेसन गरेर गरियो भने त्यही रिसोर्स नै के हो त भन्दा एडिसनल रिसोर्स हो क्या, त्यसरी पनि हुन्छ भनेर हामीले एउटा कस्टिङ गरेको हो। दोस्रो चाहिँ के हो भन्दा, हामीले चाहिँ हाउस होल्डले, त्यसपछि चाहिँ कम्युनिटीले नै भनौँ, सरकारले, प्राइभेट सेक्टरले, सबैले आफ्नो क्षेत्रबाट कन्ट्रिब्युसन गर्नुभएको छ, यो कुरालाई पनि हामीले चाहिँ उजागर गरौँ र सबैले चाहिँ ल है तपाईँ हामी सबै मिलेर के गरेका छौँ भन्दा एसडिजी गोलमा चाहिँ कन्ट्रिब्युसन गरेका छौँ। जस्तै महिलाले प्रत्येक दिन गर्ने काम पनि एसडिजीको चाहिँ गोल एचिभमेन्टमा उहाँको कन्ट्रिब्युसन छ नि, त्यो कन्ट्रिब्युसनलाई चाहिँ हामीले मोनिटरी रूपमा कहीँ न कहीँ चाहिँ उजागर गर्न खोजेको। यसरी गर्दाखेरिमा पनि हामीलाई थप रिसोर्स चाहिन्छ, कति चाहिन्छ भनेर हामीले क्यालकुलेसन गरेका छौँ। त्यसले चाहिँ त्यो क्यालकुलेसनले के गर्छ भन्दाखेरिमा कहिलेकाहीँ रिसोर्स यति चाहिन्छ भन्ने क्यालकुलेसन त्यो एउटा इन्फर्मेसन दिन्छ भने अर्को हामीलाई उत्साह दिन्छ, यति रिसोर्स चाहिँ ग्याप रहेछ। जस्तै जिडिपीको चाहिँ झन्डै 11% चाहिँ औसतमा चाहिँ हामी वार्षिक रूपमा चाहिँ त्यो ग्याप हुने रहेछ भने यसलाई कसरी चाहिँ हामीले फुलफिल गर्ने हो त भनेर हाम्रो इफोर्ट्स त्यता लाग्छ। त्यसो भएको हुनाले हामीले के गर्यौँ भन्दा यो इस्टिमेसन गरेर हामीले सार्वजनिककरण गरेका छौँ। यसले के गर्छ भन्दा दुईवटा कुरा गरे, पहिला पनि थियो रिपोर्ट, यसलाई चाहिँ अपडेट गरेको हो। अपडेट किन गर्नु पर्यो भन्दा विश्व परिस्थितिहरू फरक हुँदै आए, फरक भएपछि हामीले फरक तरिकाले रिसोर्सहरू खोज्नु पर्ने हुन्छ, फरक तरिकाले यसलाई प्रभावकारी बनाउनु पर्ने हुन्छ, फरक तरिकाले तपाईँ हाम्रो कन्ट्रिब्युसन चाहिँ गर्नुपर्ने हुन्छ। त्यसो भएको हुनाले यसलाई यसरी हेरेको हो।
अब कोकसको कति योगदान हुन सक्छ यसलाई क्यालकुलेटिभ ढंगले यहाँहरूले अपडेट सहित प्रस्तुत गर्नुभएको छ, अब विभिन्न परिस्थिति अनुसार यो परिमार्जन भएको छ, अब यो हिसाबमा चाहिँ चुनौती चाहिँ कति देखिन्छ दिगो विकास लक्ष्य कार्यान्वयनमा चाहिँ?
चुनौती दुईटा फेरि पनि भने कस्तो रहेछ भने हाम्रो अन्डरस्ट्यान्डिङ, पहिलो चाहिँ अन्डरस्ट्यान्डिङ चाहिँ एउटा चुनौती रहेछ। जस्तै के कुरा आइरहेछ भने ल वार्षिक चाहिँ 30 खर्ब होइन अब 23 अर्ब चाहिँ रुपियाँ चाहिँ रहेछ, बजेटको डबल चाहिँ रहेछ, कहाँबाट सरकारले जुटाउँछ भन्यो, त्यो हिसाबले इन्टरप्रिटेसन भइरहेछ। यो त होइन नि, तपाईँ हामी सबैले कन्ट्रिब्युसन गरेको कुरालाई हिसाब गरेको हो, उनलाई सरकारले मात्रै गर्छ भन्ने चाहिँ दिगो विकासको लक्ष्य सरकारले मात्रै हो उपलब्धि चाहिँ हासिल गर्ने भन्ने जुन हिसाबले इन्टरप्रिटेसन भइरहेछ त्यो चाहिँ त्यो बुझाइ छ। त्यो बुझाइलाई यसले चाहिँ के गर्छ, होइन सरकार होइन उद्योगपति निजी क्षेत्र कम्युनिटी सहकारी अथवा चाहिँ हाउस होल्ड सबले गर्ने हो भनेपछि अब के हो त भन्दा सबैको चाहिँ दायित्व छ है भन्ने हिसाबले एउटा बुझाइमा त्यो रह्यो। अब सबैको दायित्व छ भनिसकेपछि के हो भन्दा तपाईँ हाम्रा बिहेभियरसित छन्, तपाईँ हाम्रा कन्जम्सन बिहेभियर, काम गराएको बिहेभियर अथवा हामीले चाहिँ एकअर्कामा चाहिँ समन्वय राख्ने कुराहरू यावत कुरा भएको हुनाले यसले चाहिँ के गर्छ त भन्दा यो बुझाइले हिजोको बुझाइलाई अलिकति परिवर्तन गर्छ र हामीलाई सहजीकरण गर्छ यसले इम्प्लिमेन्टेसनमा जस्तो कुरा। तेस्रो कुरा चाहिँ डेफिनेटली सरकारले चाहिँ के गर्छ भन्दाखेरिमा अलि ड्राइभिङ रोल चाहिँ सरकारले गर्ने हो। ड्राइभिङ रोल गर्दाखेरिमा त आखिरी अन्तत के हो त भन्दा इन्स्टिट्युसन, व्यक्ति अथवा चाहिँ यो काम गर्ने शैलीहरूलाई चाहिँ परिवर्तन गर्ने नै हो सरकारले त, त्यसलाई फास्टमा लैजाने नै हो इम्प्लिमेन्टेसन भनेको। त्यसो भएको हुनाले यो कुरालाई चाहिँ सहजीकरण गर्छ, यो एउटा टुल्स हो। त्यति मात्र होइन, रिसोर्स खोज्ने तरिका पनि यसले बताइरहेछ, कस्तो रणनीति छ त, के हुन सक्छन्, नयाँ लगानीका अवसरहरू के हुन सक्छन् भनेर खोजिरहेछ। आजकल क्लाइमेट फाइनेन्सिङ भनेर तपाईँले सुन्नुभएकै होला, प्लेन्डिङ फाइनेन्सिङ सुन्नुभएको होला, विभिन्न बोनहरू जारी गर्ने भन्ने कुरा सुन्नुभयो होला। यी कुराहरूलाई मोबिलाइज गर्नलाई पनि यसले चाहिँ के गर्ने भयो त, सहजीकरण गर्ने भयो। त्यसो भएको हुनाले चाहिँ हामीले यो चाहिँ यो जुन लागत इस्टिमेसन छ यसलाई चाहिँ हामीले अपडेट गरौँ र अर्कोतिर अब चाहिँ हामी के गर्छौँ भन्दा जुन कार्यक्रमहरू छ प्रत्येक बजेटमा आउने कुराहरू अनि प्रत्येक चाहिँ सरकारले गर्ने कामहरू तपाईँ हामीले चाहिँ निजी क्षेत्रले गर्ने कामहरू यसलाई पनि के हुन्छ रेगुलर कामै होला तर रेगुलर कामलाई पनि अझै चाहिँ के गर्ने भन्दा मोर व्यवस्थित गऱ्यौँ र त्यसलाई चाहिँ अलिकता दिगो विकास चाहिँ लक्ष्यसित सम्बन्धित बनाउन सक्यो भने अझै हामीले इफिसियन्सी जेनेरेट गर्छौँ। त्यो हिसाबले हामीले यसलाई चाहिँ अगाडि बढाइरहेछौँ र छलफल पनि यसरी नै चलिरहेछ, यसरी नै हामीले काम गर्ने गरिरहेछौँ।
अब दिगो विकास लक्ष्य कार्यान्वयनमा सबैको दायित्व यहाँ हुन्छ, यहाँले उल्लेख गर्नुभयो सरकारको अलि धेरै दायित्व होला र यसमा चाहिँ अब निजी सहकारी घर परिवार स्तरबाट समेत योगदान भइरहेको उल्लेख छ प्रतिवेदनमा। अब सामान्य एउटा अहिले रेडियो सुनेर बस्नुभएका श्रोताले बुझ्दा चाहिँ अब घर परिवार स्तरबाट समेत यसमा लगानी भइरहेको छ, वित्तीय स्रोत चाहिँ यसबाट समेत जुटिरहेको छ, जुटाउन सकिन्छ भन्ने जुन प्रतिवेदनमा उल्लेख छ त्यसलाई चाहिँ अलिकति बुझाइदिनुहोस् त।
यस्तो हो, यसको अर्थ चाहिँ घर परिवारले सबैले पैसा उठाएर अनि त्यसपछि ल अब चाहिँ यो दिगो विकासको लक्ष्य पुरा गर्नलाई सबले उठाएर दिनुपर्ने भयो, यस्तो होइन। तपाईँ हामीले गरिराखेकै काममा तपाईँले हामीले चाहिँ जुन हिसाबले चाहिँ हाम्रो बिहेभियर हाम्रो चाहिँ तौर तरिका हाम्रो चाहिँ चाहिँ अब खानपिनका चाहिँ कुराहरू हाम्रो उत्पादनको चाहिँ तौर तरिका यिनीहरूले हामीले परिवर्तन गर्यो भने त्यसमा चाहिँ त्यो परिवर्तनले के गर्छ भन्दा हामीले गरेको कन्ट्रिब्युसनलाई चाहिँ हामीले चाहिँ क्यालकुलेसन गर्छ। हामीले गरेको चाहिँ देन हो जुन योगदान हो त्यसलाई चाहिँ ए यो चाहिँ योगदान चाहिँ यतातिर गयो भनौँ जस्तै भनौँ मर्यादित श्रम भनेका छौँ श्रमिकहरूको कुरा गरेका छौँ अनि त्यसपछि चाहिँ के गर्छौँ गरिबी निवारणको कामहरू कुराहरू भइरहेछ स्वास्थ्य शिक्षामा चाहिँ हाम्रो लगानीको कुरा गरिरहेछौँ कि हामीले तपाईँ हामीले स्वास्थ्य शिक्षामा स्वास्थ्यमा शिक्षामा अनि लगानी गरेका छैनौँ हामीले के हाम्रो चाहिँ श्रम चाहिँ होइन यसलाई मर्यादित गर्नलाई हामीले कन्ट्रिब्युसन गरेका छैनौँ गरेका छौँ नि गरिबी निवारणमा चाहिँ के सरकारले मात्रै गर्छ र व्यक्ति आफैले जो गरिब बन्दै गइरहेको हुन्छ उसैले पनि चाहिँ आफ्नो बारेमा चाहिँ आफ्नो उसमा त कन्ट्रिब्युसन गरेकै छ नि यी सबै कुराहरूलाई ल तपाईँ हामीले चाहिँ सरकारले मात्रै गर्ने होइन सबै मिलेर गर्ने हो यसको हो भन्ने कुरालाई यसलाई चाहिँ हामीले चाहिँ अलि उजागर गरेपछि के हो भन्दा सबैले ए मैले पनि गरेर रहेछु नि त देशको लागि अथवा चाहिँ यो दिगो विकास लक्ष्य पुरा गर्नको लागि मेरो पनि चाहिँ कन्ट्रिब्युसन रहेछ योगदान रहेछ भन्यो भने त्यो हौसला हुन्छ। त्यो हौसलाले हामीलाई के गर्छ भन्दा त्यो हौसलाले चाहिँ के गरियो भन्दा हामीले पहिलोचोटि भन्दा पनि हुन्छ यसरी चाहिँ यो चाहिँ नेसनल डकुमेन्टले चाहिँ हामीलाई रिकगनाइज गरिरहेछ यसले चाहिँ के गर्ने हो भन्दा हामीलाई काम गर्नलाई सहजीकरण गर्छ। त्यस्तै निजी क्षेत्रले अहिलेसम्म बुझाइ अघि पनि भने मैले होइन हाम्रो चाहिँ 30 खर्ब चाहिँ हाम्रो चाहिने रहेछ 30 खर्ब भन्दा चाहिँ होइन 17-18-19 खर्बको चाहिँ बजेट हुन्छ कसरी पुग्छ भन्ने सोचाइ त गलत रहेछ नि त भन्ने हिसाबले चाहिँ यसलाई पनि चिर्न चाहिँ सफल हुने भयो। अर्को निजी क्षेत्रले हाम्रो कन्ट्रिब्युसन खासै छैन दिगो विकासमा सरकारको हो भन्ने टाइपको जुन परिभाषा थियो त्यसलाई पनि हामीले चाहिँ के गर्न तिर्न चाह्यौँ। यसले गर्दा के हुन्छ भन्दा सबैको कन्ट्रिब्युसन रहेछ सँगै सँगै बढ्नु पर्ने रहेछ तपाईँ हाम्रा बिहेभियरले पनि के गर्ने रहेछ भन्दा यसलाई चाहिँ ठिक ठाउँमा लैजाने रहेछ भन्ने कुराको अधिकांश कुरा त बिहेभियर नै हो नि हामीले जुन तरिकाले काम गरिरहेछौँ त्यसलाई परिवर्तन गरियो भने ठिक बाटोमा जान्छ ठिक बाटोमा गएपछि लक्ष्य हासिल हुन्छ त्यो ठिक बाटोमा जाँदा कति स्लोली जान्छ कि अलि फास्टमा जान्छ कि अझै फास्टमा जान्छ कि त्यसले के गर्ने भन्दा कति एचिभमेन्ट भयो कति वर्षमा कति एचिभमेन्ट भयो भन्ने हिसाबले हेर्ने हो। कतिपय कुरामा चाहिँ तपाईँ हाम्रो एक्सपिरियन्सले पनि के गर्छ भन्दा त्यसलाई चाहिँ अझै सहजीकरण गर्ने अझै व्यवस्थित गर्ने अझै हामीले चाहिँ जुन डेटाहरू लिन्छौँ त्यसलाई चाहिँ अझै परिमार्जित गरेर ठिक तरिकाले जाउँ है भनेर चाहिँ जुन हाम्रो सबै गरेका कामहरू ठिकै छन् भन्ने छैन त्यसलाई चाहिँ फेरि सुधार गर्नलाई पनि सहजीकरण हुने भयो यो कुराले कुरा गरेको।
त्यसो भए अब 2030 जुन दिगो विकासको लक्ष्य प्राप्ति गर्न अब विभिन्न खालका चुनौतीहरू हामीले उल्लेख गर्यौं अब त्यो चुनौतीको सामना गर्न हामीले गर्नुपर्ने कामहरू चाहिँ के छन् जस्तै आर्थिक नीतिगत पक्ष होला कानूनी पुनरावलोकनको कामदेखि लिएर त्यसलाई चाहिँ कसरी औन्ल्याउनु भएको छ?
यस्तो छ अब यो हाम्रो चाहिँ बजेटै ल्याउँदाखेरिमा पनि 16 योजना कार्यान्वयन गर्दा पनि होइन अब यो चाहिँ हामी एलडिसी ग्रेजुएसनमा जाँदैछौँ कम होइन अति कम विकसितद्वारा हामी चाहिँ विकसित होइन मध्यम आयोगको उसमा पुग्दैछौँ भनेपछि यो कुराहरू पनि के हो भन्दा दिगो विकाससित लक्ष्य छ मै मिल्छन् के त्यसो हुनाले यी चाहिँ अन्तर सम्बन्धित कुरालाई चाहिँ हामीले सँगै लैजाँदैछौँ। अब 16 योजनामा खर्च हुने पैसा पनि के हुन्छ एक अर्को तरिकाले दिगो विकासमै भएको हुन्छ अनि हाम्रो बजेट चाहिँ ठिक तरिकाले चाहिँ त्यही हिसाबले चाहिँ बनाइएपछि फेरि के हुन्छ भन्दा त्यो पनि दिगो विकास लक्ष्यकै कुराले हुन्छ मतलब सफलताको लागि हुन्छ। त्यस हुनाले यी सबै चाहिँ कुराहरू चाहिँ हामीले चाहिँ अहिले योजनामा के गरेका छौँ भन्दा सबै डकुमेन्टहरू प्यारालल रूपमा होइन समानान्तर रूपमा कार्यान्वयन गर्दैन कि एक अर्कामा सम्बन्धित बनाएर त्यसरी सम्बन्धित हुँदा के हुन्छ भन्दा रिसोर्स बढ्छ ओभरल्यापिङहरू घट्छन्। जब ओभरल्यापिङ घट्छ भनेको अलिकता रिसोर्स बढ्छ त्यो रिसोर्स फेरि अर्को ठाउँमा लगाउनु पाइयो त्यो भनेपछि हाम्रो काम गर्ने तौर तरिकाले पनि रिसोर्सलाई व्यवस्थित गर्छ पहिलो। दोस्रो चाहिँ के हो भन्दा यसरी जोइन्टली गर्दाखेरिमा सबै लक्ष्यहरू सबै चाहिँ होइन मतलब डकुमेन्टका अथवा चाहिँ हामीले चाहिँ चाहेका लक्ष्यहरू चाहिँ पुरा गर्न सहज हुन्छ। दोस्रो तेस्रो चाहिँ हामीले के गरिरहेछौँ त भन्दा त्यति मात्र होइन अहिलेकै रिसोर्सले चाहिँ के हुन्छ भन्दा 16 योजनाले चाहिँ एउटा आफ्नो लक्ष्यबाट एउटा गाइडेन्स एउटा बाटो बनाइरह होला अनि अर्को चाहिँ हामी अब एलडिसी ग्रेजुएसनमा चाहिँ यो योलाई प्राथमिकता दिनुपर्छ भनेर अर्को गइरह होला। त्यस हुनाले यी सबै डाइमेन्सनलाई हामी फेरि के गरेका छौँ त भन्दा हामी चाहिँ यो स्वर योजना इम्प्लिमेन्टेसन प्लान बनाइरहेका छौँ, गरिरहेका छौँ। प्लान पनि छ, प्लान भनेको ए बन्दै रहेछ होइन, कार्यान्वयन पनि गर्ने अनि त्यसैलाई चाहिँ के हो भन्दा यो लिभिङ डकुमेन्टको रूपमा हामीले अगाडि बढाइरहेका छौँ, जसले गर्दा हामीलाई के सहजीकरण हुने रहेछ भन्दा कार्यान्वयन गर्दै जाँदा कहाँनिर समस्या छ, कहाँनिर चाहिँ अप्ठ्यारो छ, त्यसलाई फुकाउनु पनि सजिलो हुने रहेछ, यसरी गइरहेछौँ। अनि त्यति मात्रै होइन, तपाईँले भने जस्तै कानुनको कुराहरू, अस्ति कानुन चाहिँ अध्यादेशबाट चाहिँ धेरै कानुनहरू सहजीकरण भए, त्यो सहजीकरणले चाहिँ के हो भन्दा यता निजी क्षेत्रलाई चाहिँ उत्साह भयो होला। त्यही समयमा चाहिँ के भयो भन्दाखेरिमा अनि सरकारले पनि कसरी चाहिँ निजी क्षेत्र अथवा सबैलाई सहजीकरण गर्ने भन्ने, यो पनि चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा के हो त भन्दा दिगो विकासको लक्ष्य हासिल गर्नलाई सपोर्ट गर्छ। तर पहिलो अब्जेक्टिभ, डाइरेक्ट अब्जेक्टिभ के थियो भन्दा निजी क्षेत्रलाई होइन उत्साह गरौँ अथवा प्रोत्साहन गरिदिउँ, कहीँ न कहीँ उहाँहरूको चाहिँ काम कन्ट्रिब्युसनलाई चाहिँ कहीँ चाहिँ बेरियर रहेछ भने त्यसलाई ठिक गरौँ भनेर त्यसरी गएको थियो। यसरी हेर्नुपर्छ, होलिस्टिक एप्रोचबाट जानुपर्छ। दिगो विकासका लक्ष्यहरू जुन चाहिँ 17 लक्ष्य छन्, 17 मध्ये हामी 16 लक्ष्य हामीसित सम्बन्धित छन्, यी सबै चाहिँ लक्ष्यको काम गर्दा कहीँ न कहीँ चाहिँ हामी कहीँ न कहीँ जोडिन्छौँ र त्यो चाहिँ जोडिएकोमा अब के हुन्छ भने कहीँ न कहीँ जोडिन्छ जे गरे पनि हुने रहेछ होइन, त्यहाँभित्र पनि चाहिँ कुनलाई प्रायोरिटी दिनुपर्छ भन्ने हिसाबले हामीले हेर्छौँ, त्यसरी हेरिरहेछौँ, यसरी अगाडि बढिरहेछौँ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीसँग कुराकानी गरिरहेका छौं। आयोगले हिजो दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धी एउटा प्रतिवेदन सार्वजनिक गरेको छ। यो लगायत अहिले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी लगायतका सन्दर्भ जोडेर हामीले कुराकानी गरिरहेका छौँ। डाक्टर साहब, अब हिजो यहाँहरूले अर्थमन्त्रीलाई बुझाउनु भएको आगामी आर्थिक वर्षको बजेटको सन्दर्भ जोडौं, अब यहाँहरूले 19 खर्ब भन्दा बढी आकारको चाहिँ बजेट सिलिङ तोक्नु भएको छ, अर्थ मन्त्रालयलाई पठाउनु भएको छ। अब एक हिसाबमा भन्दा बजेटको आकार अघिल्लो आर्थिक वर्षभन्दा ठूलो हुने देखिएको छ, तथापि चालू आर्थिक वर्षमा चाहिँ बजेटको आकार चाहिँ अलिकति कार्यान्वयन हुन नसक्ने अवस्था आएर कम गरिएको पनि थियो। अब यो सन्दर्भमा अब आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा यहाँहरूले कस्तो सुझाव दिनुभयो हिजो अर्थमन्त्री समक्ष?
यस्तो हो, हामीले चाहिँ 19 खर्ब चान्सुन होइन अब खरबको चाहिँ हामी बजेट चाहिँ के अरे सिलिङ दिएका छौँ। त्यो सिलिङ रियलिस्टिक सिलिङ भनेको छौँ हामीले। रियलिस्टिक भनेको के हो भन्दा हामी ठ्याक्क कार्यान्वयन गर्न पनि सकियोस्, त्यति चाहिँ रिसोर्स जुटाउनु पनि सकियोस्, कहिलेकाहीँ रिसोर्स जुटाउँदाखेरिमा त्यसका चाहिँ नेगेटिभ असरहरू हुन्छन्, कहिलेकाहीँ रिसोर्स चाहिँ जुट्दैमा राम्रो हुन्छ भन्ने छैन, कहीँ न कहीँ चाहिँ त्यसले निजी क्षेत्र अथवा सरकारी क्षेत्रमै चाहिँ नेगेटिभ प्रभाव पनि पर्न सक्छ, त्यसो भएको हुनाले त्यो रिसोर्स यति हो है भनेर हामी दियौँ। त्यो दिइसकेपछि अबको चाहिँ डाइमेन्सन के हो त भन्दा अब सिलिङ दिइसकेपछि के हुन्छ भन्दा त्यो सिलिङभित्र काम गर्दा त्यसलाई यति व्यवस्थित गरौँ, यति त्यहाँभित्रको स्पेस क्रिएट गरौँ, त्यो स्पेसले चाहिँ के होस् भन्दाखेरिमा बजेटरी प्रोसेसमा रिफर्म गरोस् भन्ने हिसाबले हामीले अब्जेक्टिभ, त्यो अब्जेक्टिभ अनुसार चाहिँ हामीले अन्तर मन्त्रालय बिचमा चाहिँ छलफल गऱ्यौँ। छलफलमा चाहिँ के हो भन्दा कसरी हुन्छ भन्दा अहिले काम गरिरहेको जुन तौर तरिका छ त्यसलाई अलिकता सुधार गरौँ, त्यहाँभित्र प्रायोरिटाइजेसन गरौँ, प्राथमिकीकरण गरिसकेपछि के हुन्छ, कुन कुनलाई प्राथमिकीकरण गर्ने हो, सबैलाई एकैचोटि नगएपछि त प्राथमिकीकरण गर्दा एचिभमेन्ट पनि राम्रो हुने भयो र अलिकता रिसोर्स पनि बच्ने भयो, त्यो हिसाबले गऱ्यौँ। अर्को चाहिँ अहिले पहिलोचोटि हो अन्तर मन्त्रालय चाहिँ हामी छलफल चाहिँ पहिला के गरिन्थ्यो भन्दा यो छलफल हुन्थ्यो अर्थ मन्त्रालय, योजना आयोग र एउटा सम्बन्धित मन्त्रालय छलफल हुन्थ्यो, अहिले होइन। हामीले चाहिँ सम्बन्धित मन्त्रालय हो, त्यसपछिका अरू 4-5 मन्त्रालय जसको चाहिँ के हुन्छ प्रत्यक्ष अप्रत्यक्ष संलग्नता हुन्छ उहाँहरूलाई पनि बोलायौँ, जसले गर्दा के हो भन्दा कतिपय कामहरू चाहिँ के गरिने रहेछ भन्दा ओभरल्यापिङ हुने रहेछ, एउटा मन्त्रालयले गरिरहेको छ त्यस्तै कार्यक्रम छ अर्को मन्त्रालयसित, अर्को मन्त्रालयले चाहिँ त्यति इफिसियन्सी छैन कार्यान्वयन गर्न, अर्को मन्त्रालयमा चाहिँ अझै राम्रो इफिसियन्सी छ। जस्तै भनौँ न अब स्वास्थ्य र शिक्षाकै कुराहरू, शिक्षाको चाहिँ के हुन सक्छन् भन्दाखेरिमा कतिपय चाहिँ स्वास्थ्य शिक्षा सम्बन्धी चाहिँ कार्यक्रम त्यहाँ पनि छ, स्वास्थ्यका कम्पोनेन्टहरू अर्कोमा पनि छन् होइन, भने यी कुराहरू चाहिँ अनि त्यस्ता जति पनि छन् होइन, हामीसित सामान्य एक्जाम्पल दिएको मैले, यो यस्ता चाहिँ कुरामा चाहिँ हामी एकदम छलफल गरौँ, गहन छलफल गर्दा के भयो त भन्दा त्यो ओभरल्यापिङ घटाउँदाखेरिमा पनि रिसोर्स बच्यो। त्यो रिसोर्सले चाहिँ के भन्दा टोटल एमाउन्टमा चाहिँ 19 खरबै हो, तर चाहिँ के भन्दा त्यो रिसोर्सलाई त फेरि प्रायोरिटाइजेसन गर्दा ठिक ठाउँमा लगाउन पाइयो हो। यसरी कसरी गर्न सकिन्छ भनेर यो पक्षमा व्यापक छलफल गऱ्यौँ। त्यो हिसाबले चाहिँ रिसोर्सभित्रको चाहिँ त्यो सिलिङभित्रको चाहिँ त्यहाँभित्रको फिजिकल स्पेसको बारेमा चाहिँ हामी बढी उयो गऱ्यौँ होइन। त्यसो भएर मैले यसरी हेऱ्यौँ न त्यो त्यो कुरालाई चाहिँ विशेष चाहिँ छलफल गऱ्यौँ। अनि अर्को कुरा चाहिँ हामी के हेऱ्यौँ भने दोस्रो कुरा चाहिँ हामीले यो छलफलमा चाहिँ अझै कार्यान्वयनलाई चाहिँ बढी चाहिँ हुने कसरी हेर्न सकिन्छ भने कसरी हेर्न सकिन्छ भन्यो होइन। त्यो हुनाले यहाँ सरी होइन यो अर्को फोन आयो
होइन
अनि यसलाई कसरी हेर्न सकिन्छ भन्यो। यी कुराहरू चाहिँ अर्थ मन्त्रालयमा चाहिँ छलफल भयो, यसले चाहिँ रिफर्ममा चाहिँ हामीले ल्याउनलाई सहजीकरण गऱ्यौँ। योभन्दा पहिला चाहिँ यसरी छलफल हुन्नथ्यो, यो कुरालाई चाहिँ हेरेँ। तेस्रो कुरा चाहिँ हामीले के गर्यौँ भन्दा प्रत्येक बुदामा चाहिँ यसरी कार्यान्वयन गरौँ है भनेर गइरहेछौँ। कार्यान्वयनमा चाहिँ अहिले चाहिँ के हो भन्दा समस्या हामीलाई अधुरा अपुरा आयोजनाहरू प्रशस्त छन्, त्यसको बारेमा प्रशस्त चाहिँ हामी छलफल पनि गऱ्यौँ, त्यसका इभिडेन्स पनि निकाल्यौँ। त्यो इभिडेन्स निकालेको आधारमा चाहिँ हामी के गऱ्यौँ भन्दा यहाँनिर जाउँ है भनेर अहिले चाहिँ जस्ट छलफल अनि तपाईँ हामी आफूलाई लागेको विचारको कुरा मात्रै होइन प्रत्येक कुरालाई चाहिँ हामी इभिडेन्सको आधारमा जोड्या छौँ। त्यो इभिडेन्सले चाहिँ के गरोस् भन्दा हामीलाई चाहिँ सहजीकरण चाहिँ कार्यान्वयन गर्न सहजीकरण गरोस् र त्यो इभिडेन्समा कहाँनिर चाहिँ हाम्रो त्यो नट बोल्टहरू त्यहाँ चाहिँ त्यो हाम्रो कहाँनिर समस्याहरू छन् भन्ने कुरालाई चाहिँ हामीले चाहिँ त्यो नट बोल्टहरू हामीले आइडेन्टिफाई गरेका छौँ। त्यो नट बोल्टमा कति चाहिँ हामी करेक्सन गर्न सक्छौँ एउटा कुरा होला, त्यो आइडेन्टिफाई गर्नु पनि अर्को हिसाबले चाहिँ ठुलै उपलब्धि मानेका छौँ। यसरी गरेका छौँ र बारम्बार चाहिँ हामी अर्थ मन्त्रालय र योजना आयोग चाहिँ छलफल गरिरहेछौँ र त्यसलाई चाहिँ सहजीकरण गरिरहेछौँ।
हस् डाक्टर साहब, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीसँग, विशेष गरी दिगो विकास लक्ष्य प्राप्ति गर्न नेपालले विभिन्न चुनौतीहरूको सामना गर्नु परेको छ र राष्ट्रिय योजना आयोगले हिजो एउटा प्रतिवेदन सार्वजनिक गरेको छ र आगामी सन् 2030 दिगो विकास लक्ष्य प्राप्तिका लागि कति खर्च आवश्यक छ र त्यसको चाहिँ जो कसरी गर्न सकिन्छ प्रतिवेदनमा स्पष्ट रूपमा राष्ट्रिय योजना आयोगले त्यो उल्लेख गरेको छ र त्यो प्रतिवेदन हिजो सार्वजनिक गरेको छ। सँगै आगामी आर्थिक वर्षका लागि बजेटका सम्बन्धमा सुझावहरू पनि हिजो राष्ट्रिय योजना आयोगले अर्थमन्त्री विष्णु पौडेल समक्ष प्रस्तुत गरेको छ र यिनै विषयमा केन्द्रित रहेर आज हामीले उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी सुरेन्द्र पौडेल र उत्तम पाण्डेलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।